मुश्किल अल्फाज की वजाहत और उनके मादाजात रूट्स। वमई यकनुत, यकनुत जो है इसका मादा है काफ नून ता, ये अतात के लिए इस्तेमाल होता है। अतात के लिए कुरान में 8 लफ्ज आए हैं और कनाता का 7वां दर्जा है। इसके मानी है काफ नून ता के सकूत, यानी सुकून, जैसे सुकून की कैफियत हो, खामोशी सुकून, फिर इसके साथ ही खुशू पाया जाता हो, फिर उसके साथ ही जो कुछ आप कर रहे हैं उसके अंदर दवाम पाया जाता हो। तो आप ऐसे इसको आसानी से याद करने के लिए लिख सकती हैं कि सुकून जमा सकूत जमा खुशू जमा दवाम, तो फिर कुनूत बनता है। तो कुनूत क्या है? कमाल खामोशी से इबादत करना, अल्लाह के आगे खुशू खुदू करना, दूसरों से तवज्जो हटाकर अल्लाह के लिए इबादत के लिए मसरूफ होना। तो वैसे तो आप देखें कि अतात है, इत्तबा है, फिर इसी तरह जो है वो असलमा है, लेकिन कुनूत जो है इसका दर्जा 7वां है। तो अतात ही की किस्म, लेकिन इसके अंदर जो है, यानी कुनूत ऐसी अतात को कहते हैं जो कमाल दर्जा तवज्जो खुशू और खुजू के साथ की जाए और फिर मुसलसल की जाती रहे, उसके लिए ये लफ्ज इस्तेमाल होता है। बाद वो कानिता नाम भी रखते हैं दुआए कुनूत। अब आप देखें, आप दुआए कुनूत आप में से कितने लोगों को आती है? अल्हम्दुलिल्लाह, क्योंकि ईशा की नमाज में आप लोग दुआए कुनूत पढ़ते हैं। आप उसके तर्जमे पे गौर करें कि कमाल दर्जा उसके अंदर सुपुर्दगी पाई जाती है। बहुत ही खूबसूरत है दुआए कुनूत कि बस तेरा दर है, मेरा सर है, सबसे कटकर, सबको छोड़कर, सबसे हटकर, बस मैं तेरी तरफ जो है वो झुके, तुझी से मदद है और तुझी तेरा ही सहारा है, तू ही वकील है, और हर एक को छोड़कर बस मैं तेरी तरफ हूं और कोई नहीं है ना। मुझे खूबसूरत दुआ है, जरूर इसको याद करना चाहिए। फिर इसके बाद जो है आप देखें तो इसमें मर्रतैन, मर्रतुन वाहिद है, मर्रतैन जो है ये दो बार। मर्रा का मतलब क्या होता है? गुजरना ना। और इसी तरह मर्रतुन, जैसे कोई काम एक दफा गुजर गया कर रहे हैं, मर्रतैन दो दफा। आतदना, इसका मादा है ऐन ता दाल। अल एताद उस सामान को कहते हैं जो किसी मकसद के लिए तैयार किया जाए। रिज़्कन करीमा, रिज़्क जो है इससे मुराद आमतौर पर खाने पीने की चीजें लोग लेते हैं ना मुराद, लेकिन इससे मुराद हर वो नेमत जो अल्लाह से इंसान हासिल करता है, जिसमें इल्म भी है, कुव्वत भी है, जवानी भी है, सेहत भी है, और फिर तरह तरह की जो नेमतें हैं, जो अजनास हैं, या जो भी रिज़्क अल्लाह ताला से मिलता है। तो रिज़्क का लफ्ज वसीउल मानी इस्तेमाल होता है। करीम, काफ रा मीम, करम जो है अंगूर की बेल को कहते हैं। अरबों के यहां अंगूर की बेल जो है कसीरुल मुनाफे और यानी कसीरुल मुनाफे के साथ साथ जो है वो उम्दगी के लिए इसको इस्तेमाल किया जाता था। दो बातें इसमें खास है, कसरत भी और उम्दगी, बेहतरीन। लस्तुन्ना, इसकी फैमिली का कोई और लफ्ज बताएं? लैसा, शाबाश। फिर इसी तरह लैसत और इसी तरह फिर लस्तुन्ना। और या जो है हर्फ इल्लत है जो कि आपको नजर नहीं आ रहा, वो गिर चुका है। इसके मानी क्या है? लैसा का लफ्ज जो है ये नहीं के लिए इस्तेमाल होता है, तो उसी से लस्तुन्ना जो है ये मुअन्नस का सीगा है जो यहां पर आया है। इमित्ता कई तुन्ना, इसका रूट क्या है? वाओ काफिया, शाबाश। और इसके मानी है बचना, डरना, अपने अमाल के अंजाम से डरना, गुनाहों से बचना और गुनाहों को छोड़ना। तो अल्लाह के डर से गुनाहों को छोड़ने के लिए ये इस्तेमाल किया जाता है। फला तखबाना, फला तखबाना, इसका रूट है खा द्वाद आइन, खा द्वाद आइन। और इसके मानी है आजी, यानी मुती होना और मुती होने में आजी और इंकिसारी का पाया जाना, आजी करना। आप उर्दू में दो लफ्ज बड़ी कसरत से बोलती हैं, खुशू और खुदू। तो जो खुशू होता है उसमें खौफ होता है, खौफ के साथ मुती होना, और जो खुदू है उसमें आजजी के साथ मुती होना है। दोनों ही मुती के मानी में, लेकिन आप देखें कि कितना बारीक सा फर्क है जो इनमें पाया जाता है। फला तखबाना, और फिर ये नून जो है ये बता रहा है कि ये भी मुअन्नस का सीगा है। अहले लुगत कहते हैं कि खा शीन आइन ऐसे डर को कहते हैं जिसका असर दिल से आगे अज़ाब पर भी नुमाया हो। दिल में अगर किसी के डर हो तो पता तो नहीं चलता ना, जब तक के चेहरे की रंगत उड़ी हुई ना हो, जब तक के हाथों और पांव जो हैं या जिस्म के अज़ा जो हैं इन पर रोंगटे न खड़े हों। तो खा शीन आइन ऐसा डर जो कि जिसका असर दिल से गुजरकर जिस्म के अज़ा पर होने लगे। तो फिर अज़ा पर असर कैसे होगा? आवाज नीची हो जाएगी, पस्त हो जाएगी, निगाहें नीची हो जाएंगी और इसी तरह रोंगटे खड़े हो जाएंगे। तो मानी क्या है कि आजी कर रहे हैं। इसी तरह खा द्वाद आइन, किसी का मुती होना, आजी इंतसारी, और खुदू में आजी और मुती का तसव्वुर पाया जाता है। यानी खुशू जो है उसमें खौफ की कैफियत पाई जाती है और खुदू के अंदर जो है वो आजी इंकिसारी की कैफियत पाई जाती है। जैसे किसी के अंदर बाज़ औक़ात बहुत ही नरमी होती है ना। आयत नंबर 32 में और कोई मुश्किल लफ्ज नहीं है। हम आ जाते हैं आयत नंबर 33 की तरफ। इसमें पहला ही लफ्ज है वकरना, वकरना। इसके दो रूट हैं। नंबर एक, इसका रूट है वाव काफ रा, वाव काफरा। इसके मानी है वकार, वकार से रहना, सुकून से, चैन से बैठना। तो वकरना फी बयूते कुन, कि अपने घरों में सुकून से बैठी रहो। दूसरा इसका रूट है पाप रा रा, और इसके मानी है करार पकड़ना, टिक कर रहना। नाम भी लोग रखते हैं ना कुर्रतुल आइन। अच्छा आप देखिए, कोई चीज है वो एक जगह ठहरी हुई है, टिककर है, एक जगह ठहरी हुई है तो सुकून है ना। तो इस तरह ये लफ्ज जो है इस्तेमाल किया जाता है दोनों तरह, कि अपने घरों में टिक कर रहो। फिर बुयूत जो है इसका वाहिद क्या है? बैत। तबर्रजना और तबर्रुज دو دفعہ آیا ہے، اس کا روٹ کیا ہے؟ واراجین. اس کے عربی زبان میں لفظی معنی ہے نمایاں ہونا، ابھرنا، کھل کر سامنے آنا. ہر ظاہر چیز کے لیے عرب اس کا استعمال کرتے تھے، جیسے برج، برج. تو ایسی کشتی جس کے بادبان دور سے نظر آئیں تو اس کو بھی کہتے تھے بارجہ. تو عورت کے لیے جب تبرج کا لفظ استعمال کیا جاتا ہے، یعنی عورت کے لیے تبرج کا مطلب تو اس کے معنی کیا ہے کہ وہ عورت جو اپنے چہرے اور جسم کا حسن دکھاتی ہے. نمبر دو، جو اپنے لباس اور زیور کی زینت دکھاتی ہے، شان و شوکت اس کی دکھاتی ہے. تیسرا، اپنی چال ڈھال چٹک مٹک سے جو ہے وہ اپنے آپ کو نمایاں کرتی ہے. تو تبرج، جیسے برج نہیں ہوتے کسی چیز کے، دور سے نظر آتے ہیں. چوبرجی لاہور میں آپ نے سنا ہوگا، چوبرجی. اور کون اور کیا؟ برجل عرب. تو اس سے کیا بات پتہ چلتی ہے کہ کوئی چیز ہے جو پرومیننٹ ہے، نمایاں ہے دور سے. ایسی کشتیاں جن کے جو ہیں وہ اسی طرح بڑے بڑے بادبان سے بنے ہوئے ہوتے ہیں، دور سے نظر آتی ہیں نا، تو ان کو بھی بارجہ کہتے ہیں، دور سے پرومیننٹ ہونے والی. تو عورت جو ہے اس کا اپنے آپ کو پرومیننٹ کرنا، ظاہر کرنا، نمایاں کرنا یہ جائز نہیں ہے. اور وہ کیسے ظاہر کرتی ہے؟ یا تو وہ اپنے چہرے کے ذریعے، میک اپ کے ذریعے، اور یا پھر اپنے جسم کے ذریعے. جیسے آپ دیکھیں سینے کا حصہ ہے، کان ہیں، بال ہیں، یا پھر یہ کہ عورت جو ہے وہ اپنے آپ کو ظاہر کرتی ہے اپنی چال ڈھال سے، چٹک مٹک یا ایڑی والا جوتا، ٹک ٹک ٹک، سارے لوگ پیچھے مڑ کر دیکھ رہے ہیں. تبرج، تبرج الجاہلیہ. پھر لفظ ہے یہاں پہ جاہلیہ کا، یہ بہت ہی اہم لفظ ہے جاہلیہ، اور اس کا روٹ ہے جیم آ لام. اور کس کی کنیت تھی یہ؟ ابو جہل کی. تو اہل مکہ نے اپنے سردار کو جو کنیت دی تھی اس کو لقب دیا تھا، کنیت نہیں لقب. کنیت تو ہوتی ہے جو خود رکھی جاتی ہے، لقب دوسرے اس کے وصف کی بنا پر اسے دیتے ہیں، جو دوسرے اس کو دیتے ہیں، ہے نا. تو اہل مکہ نے اسے کیا دیا تھا؟ ابو الحکم. حکم دانائی، حکمت، عقل مندی. تو اس کو وہ کہتے تھے بڑا ہی ہمارا جو ہے وہ حکمتوں والا جو ہے یہ سردار ہے، تو حکمت کا باپ. لیکن اسلام کی دشمنی کی وجہ سے جس کو لقب دیا گیا وہ کیا تھا؟ ابو جہل، جہالت کا باپ. اور اس کا روٹ ہے جیم ہا لام. اس کے معنی ہے نادان کے. نادان نادان جو ہے آپ دیکھیں کہ کیسے کو کہتے ہیں؟ جو ناسمجھ ہو، ناسمجھ ہو، تھوڑا بیوقوف ہو، تو اس کے لیے یہ لفظ جو ہے استعمال کیا جاتا ہے. جیسے ایک لفظ نادان کے لیے جاہل کا آتا ہے اور دوسرا سفہا کا. قرآن میں نادان کے لیے دو لفظ آتے ہیں. تو جاہل جو ہے یہ عالم کی ضد ہے. جو جاہل ہے، جس انسان کا ذہن علم سے خالی ہو، خواہ اس کی کچھ بھی وجہ ہو. اور ہمیں حدیث سے جو جہالت کے، نادانی کے کام پتہ چلتے ہیں، ان میں سے ایک تو جھگڑا، لڑائی جھگڑا. اگر کوئی لڑائی جھگڑا کرتا ہے، یا کوئی عورت ہے یا کوئی مرد ہے، اس کے مزاج کے اندر بہت زیادہ جھگڑالوپن پایا جاتا ہے، بات بات پہ جیسے بس جھگڑے کی تلاش میں وہ رہتا ہے، تو اس کا مطلب ہے کہ وہ جاہل ہے. یہ ہمیں حدیث سے پتہ چلتا ہے. دوسرا، دوسروں کے نسب پر تان کرنا. یعنی اگر کسی کا نسب اچھا ہے یا کسی کا برا ہے، یعنی کوئی بہت اچھے خاندان بعض لوگ سمجھتے ہیں، بعض برا سمجھتے ہیں، تو یہ جو کوئی بھی اس کی تو اپنا کوئی کریڈٹ نہیں ہے، کیونکہ اللہ کے ہاں اس کی کوئی حیثیت نہیں ہے نا. تو دوسروں کے نسب پر تان کرنا. اب آپ دیکھ لیں کہ ہمارے ہاں لوہار کے کام کو اچھا نہیں سمجھا جاتا، تو کون سے پیغمبر تھے جو کہ لوہے کا کام کرتے تھے؟ حضرت داؤد علیہ السلام. کتنی زیادہ یہ کریڈٹ کی بات ہے. اب بکریاں چرانا، یہ اچھا شعبہ نہیں سمجھا جاتا، پروفیشن اچھا نہیں سمجھا جاتا، وائٹ کالر نہیں ہے نا. लेकिन रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बकरियां चराई। इसी तरह सितारों की गर्दिश से जो फाल लेते हैं ना, ये भी जहालत है, हदीस से पता चलता है। मुर्दों पर नोहा करना, बैन करना, ये भी जहालत है। जहालत का लफ्ज कुरान में तीन मानी में इस्तेमाल हुआ है। नंबर एक, लड़ाई से जी चुराने वालों के लिए। नंबर दो, अल्लाह के कानून की बजाय कोई और कानून चाहना। नंबर तीन, लड़ाई झगड़ा, नसब परतान, सितारों की गर्दिश से फाल और नोहा करना। तो नादानी की ये मिसालें मैंने आपको दी हैं। जैसे मसलन आप कहती हैं फलां बहुत जाहिल है, तो आप कुरान हदीस से इसकी मिसाल दीजिए। तो इस तरह ये तीन मानों में इस्तेमाल हुआ है जाहिल लफ्ज जहालत का। और आपको पता चल रहा है ना कि अल उला जो है ये मुअन्नस का सीगा है ना, तो मानी क्या है इसके? अव्वल, अव्वल मुजक्कर है, शाबाश। और उला जो है ये मुअन्नस का सीगा है, और बात वही है जो आपने कहा, ये साबिक, पहला साबिक उसके लिए आता है। और अकिमना, अकिमना, अकिम, अकिमना का मुजक्कर का सीगा क्या होगा? अकिम, मेरे मुंह से भी निकल गया था फिर मैंने, तो अकीम मुजक्कर का सीगा है, अकीम ना मुअन्नस का, नून मुअन्नस बना दिया ना उसने उसको। और रूट क्या है इसका? काफ वो मीम, शाबाश। अतेना, ये कौन सा सीगा है, मुजक्कर का या मुअन्नस का? मुअन्नस का। कैसे पता चल रहा है आपको? माशाल्लाह। और अगर इसको मुजक्कर का बनाया जाए तो क्या कहेंगे? अते। और वैसे एतात का रूट क्या है? त्वा वो आयन, हमजा का कोई ताल्लुक नहीं है। त्वा वो आयन, तौन व कर, है ना, अतात करना, सही कह रहे हैं। तो युरीदू का रूट क्या है? रा वो दाल, शाबाश। फिर है लफ्ज इस्तेमाल हुआ है रिज्स का, रा जीम सीन रिज्स, और ये लफ्ज इस्तेमाल होता है गंदगी के लिए और अजाब के लिए। रिज्स के लिए यानी जैसे गंदगी के लिए कुरान में चार लफ्ज आए हैं, और रिज्स जो है इसका चौथा दर्जा है, ऐसी चीजों की निजासत जिसे शरीयत ने हराम या पलीत कहा है। मादी मानवी दोनों तरह से ये इस्तेमाल होता है। तो हराम और गंदी चीजों की निजासत, जैसे ये लफ्ज जो है ये मरे हुए जानवर के लिए भी आया है, और लहू और सुअर का गोश्त, और इसी तरह जो है ये कुफ्र और शिर्क की निजासत के लिए भी कुरान में इस्तेमाल हुआ है। वैसे ये जाहिरी और बातिनी दोनों तरह से इस्तेमाल किया जाता है रिज्स। और वही त्वाहरा कुम तत्हीरा, इसका रूट क्या है? त्वाहारा। और ये मादी मानवी दोनों तरह आता है, जाहिरी निजासत और बातनी निजासत। जाहिरी क्या है? कि कोई गंदा हो, और बातनी क्या है? कि कोई नापाक हो, नजर तो नहीं आ रहा ना, लेकिन उसके अंदर एक निजासत पाई जाती है, ठीक है। और तहारत क्या है? कि पाकी, यानी उसे पाक उसका होना ना, यानी तोहर जो है पाकी हासिल करनी है ना, तो जब कोई जाहिरी तौर पर भी नापाक हो सकता है और बातनी तौर पर भी हो सकता है, यानी गंदा हो सकता है, जैसे मिट्टी वगैरह लगी हुई है, कोई चीज है, नहाने की जरूरत है, दोनों तरह। बहरहाल तहारत तोहर पाकी के लिए इस्तेमाल होता है। बुयूती कुन्ना, इसका वाहिद क्या है? बैत। और कुन्ना जो है ये किसके लिए आती है जमीर?
औरतों
عورتوں کے لیے اور جمع کے لیے، ہے نا؟ اور کون سی ضمیر ہے، غائب کی ہے یا حاضر کی ہے؟ حاضر کی ہے، لطیفن خبیرہ، لطیفن خبیرہ جو ہے یہ لفظ استعمال ہوتا ہے لطیف لام قافا، اور اس کے معنی ہوتے ہیں مہربان کے، مہربان ہونا، اچھا اب آپ دیکھیں کہ مہربان ہونے کے معنی کیا ہیں؟ لطیف کے اندر دو باتیں خاص طور پہ پائی جاتی ہیں، چھوٹی چھوٹی باتوں کا خیال رکھنے والا، اس کا معنی کیا ہے، باریک بھی، چھوٹی چھوٹی باتوں کا خیال رکھنے والا، اور نمبر دو پھر ان کا ازالہ کرنا، جیسے چھوٹی چھوٹی باتوں کا جب پتہ چلتا ہے تو کیا چاہتے ہیں کہ پھر ان کے ساتھ حسنِ سلوک چاہتے ہیں نا، تو اس طرح باریک بینی کے لیے بھی آتا ہے اور نرمی کے لیے بھی یہ استعمال کیا جاتا ہے، اور خبیرہ تو آپ کو پتہ ہی ہے خبر سے ہے نا، یہاں پہ آیت نمبر 35 ہے 35، اور اس میں کوئی بھی ایسا لفظ نہیں ہے جو آپ نے پڑھا نہ ہو، سب آپ نے پڑھے ہوئے، ٹھیک ہے نا، معنی تین ابھی پڑھا ہے، اسی طرح خاشعین بھی ابھی پڑھا ہے، بس اس میں خاص بات یہ ہے کہ یہ مذکر اور مؤنث کے صیغے یہاں پہ استعمال ہوئے ہیں، اور سائمینا و سائماتی کا روٹ کیا ہے، سواد و میم، اور اس کے معنی کیا ہوتے ہیں، رک جانا، ٹھہر جانا، سائم، سائما، لوگ نام بھی رکھتے ہیں، فروج، فا را جیم، فرج واحد ہے، اور فروج جو ہے اس کی جمع ہے، اس کے معنی ہے فا را جیم کے سوراخ کو کہتے ہیں، شگاف کو، اور اس طرح یہ لفظ شرمگاہ کے لیے بھی استعمال ہوتا ہے، اور فراجہ کے معنی ہوتے ہیں کھولنا، کیونکہ جب کہیں سوراخ ہوتا ہے تو جیسے وہ چیز کیسی ہوتی ہے، جیسے کھلی بھی ہوتی ہے نا، تو اس طرح فرج، فروج، کھولنے کے لیے قرآن میں سات لفظ آئے ہیں، اور ساتواں ہے یہ فراجہ، کھولنا، کشادہ کرنا، کھلا کرنا، فراخ کرنا، اس طرح یہ لفظ استعمال کیا جاتا ہے، اور اس کے ساتھ ہی جو ہے یہ شرمگاہ کے لیے بھی استعمال ہوتا ہے، شرمگاہ کے لیے قرآن میں دو لفظ آئے ہیں، ایک فرج اور دوسرا سوتا، ہے نا، سوتا کا آپ نے کہاں پڑھا تھا، سورۃ اعراف میں پڑھا تھا کہ ایک لباس تم پر نازل کیا تاکہ تمہاری شرمگاہوں کو یا تمہارے جسم کے جو قابل ستر حصے ہیں ان کو ڈھانپے، ہے نا، ہاں لاش کو بھی کہتے ہیں، شاباش، کیونکہ لاش ڈھکی بھی ہونی چاہیے تو اس کا کھلا ہونا برا لگتا ہے نا، تو اس لیے ہر وہ چیز جو کہ جس کا کھلا ہونا برا ہو تو سو کہلاتی ہے، تو فرج جو ہے یہ وہی بات ہے کہ دو چیزوں یا ایک چیز کے دو حصوں کے درمیان وسط، تو شرمگاہ جو ہے آپ اس طرح اس کو یاد کر سکتی ہیں، دیوار میں اگر سوراخ ہو اس کو بھی فرج کہتے ہیں، دو ٹانگوں کے درمیان جو کشادگی ہے اس کو بھی فرج کہتے ہیں، اس طرح کنایہ کے طور پر شرمگاہ کے لیے یہ لفظ استعمال کیا جاتا ہے، اور آیت نمبر 35 ہے اس میں وذاکرینا وذاکراتی دال کاف را، اور اس کے معنی یاد رکھنے کے بھی ہیں اور اس کے معنی جو ہیں وہ ذکر کرنے کے بھی ہیں، جب کسی کو یاد رکھتے ہیں تو اللہ کا ذکر کرنا جیسے اللہ کو ہر وقت یاد رکھنا، اور اعدہ عین دال دال تیار کرنا، اور اجرن عظیمہ عین زوامیم کسے کہتے ہیں؟ ہڈی کو کہتے ہیں، اور اس طرح یہ لفظ ادھار کے معنی لے کر بڑے کے لیے استعمال کیا جاتا ہے کیونکہ جانوروں کی ہڈیاں بڑی بڑی ہوتی ہیں.